यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ। बिहान स्नान गरी दिनभर निर्जल व्रत गरेका व्रतालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने व्रत विधि रहेको छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना उपासना र पूजाको यो पर्व शनिबारदेखि शुरू भएको हो। ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रौपदी सहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो। त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो। सूर्य पुराण अनुसार सर्वप्रथम अत्री मुनिकी पत्नी अनुसूर्यले छठ व्रत गरेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन्। त्यही बेलादेखि छठ पर्व मनाउने परम्पराको शुरूआत भएको तथ्य सूर्य पुराणमा उल्लेख गरिएको छ। छठ पर्वका लागि राजधानीको गुह्यश्वरी गौरीघाट क्षेत्र कमल पोखरी लगायत बागमती नक्खु र विष्णुमती लगायत नदी किनारमा सजावट गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गर्नु भएको छ। छठ पर्वका अवसरमा शुभकामना दिनुहुँदै राष्ट्रपति पौडेलले यस पर्वले समाजमा विद्यमान वर्गीय जातीय लैंगिक लगायत सबै प्रकारका विभेद कुरीति एवं विसंगतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नु भएको छ। राष्ट्रपति पौडेलले छठ पर्वले दिगो शान्ति सुशासन विकास र समृद्धि प्राप्तिका लागि थप सहयोग पुग्ने अपेक्षा पनि लिनु भएको छ। सूर्य जल र पृथ्वीप्रति श्रद्धा गर्दै छठी माताको पूजा अर्चना र व्रत गरी रातभर खोला पोखरी तथा ताल तलैयाको किनारमा जागराम बसी धूमधाम एवं हर्षोल्लासका साथ यो पर्व मनाउने चलन रहेको छ। त्यस्तै उपराष्ट्रपति रामसाय प्रसाद यादवले छठ पर्वले देशवासीलाई राष्ट्रियताको भावले अभिप्रेरित गरोस् भनी कामना व्यक्त गर्नुभएको छ। छठ पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपति यादवले छठ महापर्वले राष्ट्रिय एकता र अखण्डताको सूत्रलाई बलियो र थप सुदृढ बनाउँदै सम्पूर्ण नेपालीलाई सद्भाव प्रेम र मेलमिलापको बन्धनमा बाँध्न सकोस्, यो पर्वले मुलुकलाई समृद्धि र समुन्नतिको बाटोमा अगाडि बढ़ाउनका लागि सम्पूर्ण देशवासीलाई उच्च राष्ट्रियताको भावले अभिप्रेरित गरोस् भन्ने कामना व्यक्त गर्नुभएको छ। उपराष्ट्रपति यादवले छठ पर्वलाई प्रकृतिसँगको प्रगाढ प्रेम र आस्थाको प्रतीक व्रतालु उल्लेख गर्दै नहाए खाए खराना अस्ताउँदो सूर्यलाई अर्घ्य र उदाउँदो सूर्यलाई अर्घ्य जस्ता धार्मिक अनुष्ठानका साथ मनाइने यो पर्व नयाँ पीढ़ीमा पुस्तान्तरण हुँदै जानु सकारात्मक भएको पनि उल्लेख गर्नुभएको छ। नवनियुक्त दुई मन्त्रीले हिजो पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको हो। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डाक्टर सुधा शर्मा र युवा तथा खेलकुद मन्त्रीमा बप्लु गुप्तालाई हिजो नियुक्त गर्नुभएको थियो। यसअघि हिजो बिहान चार मन्त्रीले शपथ लिने भने पनि अन्तिम समयमा दुई मन्त्रीको मात्रै शपथ भएको हो। गत भदौ 27 गते गठित मौजूदा मन्त्री परिषदको संख्या हिजोको विस्तारसँगै 10 पुगेको छ। यसअघि गत भदौ 30 र असोज 6 गते मन्त्री परिषद विस्तार भएको थियो। नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डाक्टर सुधा शर्मा गौतमले पदभार ग्रहण गर्नुभएको छ। पदभार ग्रहणपछि संचारकर्मी संघको प्रतिक्रियामा मन्त्री डाक्टर शर्माले जेएनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई मनोपरामर्श सेवा प्रदान गर्ने पहिलो निर्णय गरेको बताउनुभयो। मन्त्री शर्माले जेएनजी आन्दोलनमा शहीद भएका परिवारका लागि निशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्नका लागि अर्थ मन्त्रालयसँग समन्वय गरेर बजेटको व्यवस्था र अन्य प्रक्रिया अघि बढ़ाइने पनि बताउनुभयो। उहाँले खरीद प्रक्रियालाई पूर्ण रूपमा पारदर्शी बनाउने र भ्रष्टाचारको अन्त्य गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। पारिश्रमिकको विषयलाई लिएर आन्दोलनरत नर्सका समस्या समाधानका लागि पहल थाल्ने पनि उहाँले बताउनुभयो। नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको माध्यम मार्फत संविधान र लोकतन्त्रको रक्षा गरेर अघि बढ़नुपर्नेमा जोड़ दिनुभएको छ। माओवादी केन्द्र गोर्खाको आयोजनामा हिजो गोर्खामा आयोजित कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा उहाँले पछिल्लो राजनैतिक परिस्थितिमा निर्वाचनको अर्को विकल्प नभएको बताउनुभयो। जेएनजी प्रदर्शनको गम्भीर समीक्षा गरेर माओवादीले जटिल परिस्थितिमा देशलाई निकास दिन निर्वाचन नै विकल्प भएको निष्कर्ष निकालेको पनि संयोजक प्रचण्डले बताउनुभयो। ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका सिंचाईतर्फका 12 रुग्ण ठेक्का अन्त्य गरिएको छ। साबिकको जनताको तटबन्ध कार्यक्रम फील्ड कार्यालय नम्बर 2 जलेश्वर महोत्तरी अन्तर्गतका 12 रुग्ण ठेक्का अन्त्य गरिएको जलस्रोत तथा सिंचाई विभागले जनाएको छ। सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना जनकपुरले सार्वजनिक सूचना मार्फत 16 जेठ 2081 र 1 साउन 2081 ठेक्का अन्त्य गर्ने आशयको सूचना दिए पनि निर्माण व्यवसायीबाट सम्झौता बमोजिम काम सम्पन्न नगरी निर्माण अलपत्र पारेकाले ठेक्का अन्त्य गरिएको जनाएको छ। यस्तै सड़क र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका थप 40 रुग्ण ठेक्का अन्त्य गर्ने प्रक्रिया शुरू भएको छ। सड़क विभाग अन्तर्गत सड़क डिभिजन कार्यालय तुमलिङटार, इलाम, हेटौड़ा र नेपालगंजले हिजो आफू माताहत रुग्ण अवस्थामा रहेका 40 ठेक्का अन्त्य गर्ने प्रक्रिया अघि बढ़ाएको जनाएका छन्। पछिल्लो अध्ययनले जलवायु परिवर्तनको बढ़दो प्रभावका कारण हिन्दुकुश हिमालय क्षेत्रमा हिमताल विस्फोटन, हिम पहिरो तथा छिटो हिउँ पग्लने जोखिम बढ़ेको देखाएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडले गरेको थामे उपत्यका हिमताल विस्फोटन बाढ़ीको कारण प्रभाव र भविष्यको जोखिम नामक अध्ययनमा उक्त क्षेत्रमा प्रत्येक 10 वर्षमा औसत 0.28 डिग्री सेल्सियसले तापक्रम बढ़िरहेको उल्लेख छ। उक्त अध्ययन इसिमोडका जोखिम विशेषज्ञहरू सुदन विकास महर्जन, तेन्जिङ छोग्याल शेर्पा र अरूण भक्त श्रेष्ठले गर्नुभएको थियो। गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सहसचिवहरूको हिजो सरूवा गरेको छ। मन्त्रालयको निर्णय अनुसार सहसचिव र प्रमुख जिल्ला अधिकारी गरी 36 कर्मचारीको सरूवा तथा पदस्थापन गरिएको हो। राष्ट्रिय मानवाधिकार आयोगले माग सहित शान्तिपूर्ण रूपमा प्रदर्शन गरिरहेका सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ। आयोगले विगतका केही अभ्यास हेर्दा शान्तिपूर्ण भनिएका प्रदर्शन पनि ध्वंसात्मक र हिंसात्मक हुन पुगेको तथ्यलाई ध्यानमा राखी आगामी दिनमा त्यस्ता हिंसात्मक गतिविधि हुन नदिन प्रदर्शनरत पक्ष सचेत हुनुपर्नेमा जोड़ दिएको छ। बाँकेको राप्ती सोनारी क्षेत्रमा जंगली जनावरको आक्रमण बढ़न थालेपछि स्थानीयवासी आतंकित भएका छन्। बाँके राष्ट्रिय निकुञ्जबाट बाहिर निस्कने बाघ र चितुवाले निकुञ्ज वरिपरिका क्षेत्रमा घाँस दाउरा गर्न गएका व्यक्तिमाथि निरन्तर आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित बनेको राप्ती सोनारी गाउँपालिका 9 का वडाध्यक्ष सोहनलाल थारूले बताउनुभयो। नेपाल प्रहरीले स्रोत नखोलेको 69,85,000 रकम र सुनका गहना सहित पक्राउ गरेका 2 जनामाथि 8 दिन म्याद थप गरिएको जनाएको छ। तिहार विदाको समयमा एकातिक 5 गते पक्राउ परेका धादिङको नीलकण्ठ नगरपालिका 2 घरभई, काठमाण्डु बस्ने 22 वर्षकी रोजिना सुनार र चिनिया नागरिक झाओ झोङलाई म्याद थपिएको हो। दुवैलाई विदा खोलेपछि हिजो काठमाण्डु जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत तनहुको आबु खैरेनी मुगलिन सड़क खण्ड आज राति 2 घण्टा पूर्ण रूपमा बन्द हुने भएको छ। आबु खैरेनी गाउँपालिका 4 साखरमा भूकम्प प्रतिरोधकता परीक्षणका लागि राति 12 बजेदेखि 2 बजेसम्म उक्त खण्ड पूर्ण रूपमा बन्द हुने जिल्ला प्रशासन कार्यालय तनहुले जनाएको छ। साखरमा पहिरो नियन्त्रणका लागि भूकम्प प्रतिरोधकता परीक्षण अध्ययन गर्नुपर्ने भएकाले सड़क बन्द गरिने कार्यालयका प्रशासकीय अधिकृत सृजना रेग्मीले जानकारी दिनुभयो। गत असोज 18 गते सड़क भाँसिएको उक्त खण्ड हाल एकतर्फी रूपमा सञ्चालन भइरहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पदयात्रामा जानु पूर्व सूचना एवं अलर्टबारे जानकारी लिन लेक लाग्ने जोखिमबारे जानकारी प्राप्त गर्न आग्रह गरेको छ। पहाड़ी क्षेत्रको यात्रामा निस्कनु अघि जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमानको बारेमा आवश्यक जानकारी लिन पनि प्राधिकरणले आग्रह गरेको छ। पदयात्राका लागि आवश्यक पूर्व तयारी गर्न एवं लेक लागिहालेमा यात्रा रोकी तलतिर झरेर उपचार प्रक्रियामा लाग्न एवं एक्लै यात्रामा ननिस्कन समेत प्राधिकरणले अनुरोध गरेको छ। जल तथा मौसम विज्ञान विभागबाट जारी मौसम पूर्वानुमान अनुसार कार्तिक 10 र 11 गते केही प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। बंगालको खाड़ी र अरब सागरमा बनेको दुईवटा न्यूनचापीय प्रणालीले आजदेखि शुक्रबारसम्म नेपालमा वर्षा र हिमपात गराउने सम्भावना रहेको सन्दर्भमा जल तथा मौसम विज्ञान विभागबाट सो सम्बन्धी सूक्ष्म विश्लेषण भइरहेको र छिट्टै पूर्वानुमान जारी हुने जानकारी समेत प्राप्त भएको प्राधिकरणले उल्लेख गरेको छ। 6 बजेको समाचार यही सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।